اللہ الرحمن الرحیم. کہ ایک آیت ہے کہ جس پر کئی دفعہ میں نے گفتگو کی ہے کہ لئن شکرتم لازیدنکم، سورہ ابراہیم کی آیت ہے شاید پانچویں نمبر پہ، لئن شکرتم لازیدنکم. اچھا اس کا ترجمہ آپ دیکھیں ہر جگہ کیا ملے گا آپ کو، کہ اگر تم شکر گزار ہوگے میرے تو میں تم پر نعمتوں میں اضافہ کروں گا. ٹھیک ہے، جبکہ آیت کا مطلب یہ ہی نہیں. آیت میں لفظ نعمت کہیں سرے سے ہی موجود نہیں ہے. لئن شکرتم، اگر تم اپنے اندر صفت شکر گزاری پیدا کرو گے، لازیدنکم، تو میں یقیناً حتماً تم کو زیادہ کروں گا. آئی ول انکریز ان یو. اب یہ بالکل ڈفرینٹ کنسیپٹ ہے. انکریز ان یو کا مطلب یہ ہے کہ یعنی آپ اگر کسی شخص کو چیزیں دیے جائیں وہ اس کے حق میں بہتر ہے، یا آپ ایک شخص کو قابل بنا دیں کہ وہ خود جو نعمت چاہے حاصل کر لے، یہ بہتر ہے کہ وہ شخص وہیں کا وہیں نالائق بیٹھا رہے اور آپ کہیں یہ بھی لے لو، یہ بھی لے لو، یہ بھی لے لو. یہ نعمت کی شکر گزاری ہے؟ خدا ہی نہیں کہہ رہا. اگر تم شکر گزار ہوگے لازیدنکم، میں تم میں زیادتی کروں گا. اور یہ پیٹرن جو ہے نا قرآن کریم میں ریکرنگ ہے، تمہیں بڑھاؤں گا، تمہارے حسن میں اضافہ کروں گا، تمہارے اندر زیادتی کروں گا. یہ اس طریقے سے قرآن کہیں بھی ہے، لیکن ہم جب بھی ترجمے کرتے ہیں، کیونکہ جو ترجمے کرنے والے حضرات ہیں ان کا دماغ اتنی تک جاتا ہے، کوئی اس بات کی طرف دقت ہی نہیں کر پاتا کہ یہ انسان میں زیادتی کا مطلب کیا ہوتا ہے، انسان میں اضافے کا مطلب کیا ہوتا ہے. تو قرآن کے ساتھ یہ بہت بڑا ظلم ہے، ہوا ہے مسلمانوں کے ہاتھوں سے. یعنی کہ جس چیز کو علامہ طباطبائی نے باقاعدہ پوائنٹ آؤٹ کیا ہے ان باتوں کو، کہ بھئی ہر ایک جو قرآن کا جب ترجمہ کر رہا ہوتا ہے نا، تو وہ اپنی سوچ کو اس میں پہلے گھساتا ہے، اپنی فکر کو، اور پھر اس کے مطابق اس کا ترجمہ کرتا ہے. یعنی ہم میں سے کوئی شخص بھی اس بات پر نہیں آتا کہ اس چیز کو ہم قبول نہیں کر پاتے سم ہاؤ کہ قرآن کریم جو ہے وہ اپنی نوعیت کے اعتبار سے 100% ایکیوریٹ ہے. ٹھیک ہے، اس میں ہمیں کچھ ڈالنے نکالنے کی ضرورت نہیں ہے. اگر آپ اس نیت کے ساتھ قرآن پڑھیں گے نا، تو آپ کو بہت ایک ڈفرینٹ ویژن حاصل ہوگا. کہ یہ نہیں کہ میں اس میں کچھ اضافہ کروں یا کم کروں، بلکہ جو خدا جو بات کہہ رہا ہے نا وہی بات ہے. اگرچہ کہ مجھے پہلی نظر میں سمجھ میں نہیں آ رہی ہے، لیکن میں غور کروں گا تو مجھے اس کے ڈیپر میننگ سمجھ میں آ جائیں گے کہ وہاں بات ہو کیا رہی ہے، کیا کیا کہنا چاہ رہا ہے اللہ. تو یہ قرآن کے ساتھ بڑا ستم ہے کہ بہت ساری جگہوں پر جو ڈیپر اور ریئل میسیجز ہیں وہ گم ہو گئے ہیں ان چکروں میں. اور اس لیے گم ہو گئے ہیں کہ زیادہ تر عوام جو ہے وہ زبان سے اتنی بلد نہیں ہے، اتنی جانتی نہیں ہے زبان کی باریکیوں کو، اور مطلب جو اس کے معنی بیان کرنے والے ہیں وہ یہ گڑبڑ کر جاتے ہیں. ایسے بہت انسٹنسز ہیں. اب اسی میں ہی جیسے دیکھیں، میں بس ایک مثال بیان کر کے پھر تھوڑا سا اس پہ آ جاتا ہوں بات پہ، کہ اسی جو ابھی ہم دنیا کے حوالے سے بات کر رہے ہیں، ایک ہمارے یہاں ہے نا بہت زیادہ جملہ جو استعمال ہوتا ہے کہ جی دین اور دنیا دونوں کو ساتھ لے کے چلو، اور اسلام جو ہے وہ دونوں کو ساتھ لے کے چلنے کی بات کرتا ہے، یہ ہے وہ ہے وہ. جبکہ ایک تو یہ کہ قرآن کریم میں بنیادی طور سے دنیا اور حیات دنیا اس کو ویسے ہی بالکل ہی کنڈیم کر دیا گیا ہے، لعب و لہو قرار دے کے. اور یہ لعب و لہو بہت دفعہ ریپیٹ ہوا ہے، سورہ حدید میں اس کی تفسیر بھی ہے کہ لعب و لہو و زینت و تفاخر و تکاثر، مطلب کہ کچھ بھی نہیں ہے. اچھا صرف ایک آیت ایسی ہے کہ جس کو لوگ یوز کر سکتے ہیں اس بات کو، یعنی اپنے اس موقف کو سپورٹ دینے کے لیے کہ دین دنیا دونوں ہیں. وہ کون سی آیت ہے؟ सूरह कसस की आयत है, आई थिंक 73, जिसमें कारून का जिक्र है। وَيَبْتَغِ فِيمَا آتَاكَ اللَّهُ الدَّارَ الْآخِرَةَ وَلَا تَنْسَ نَصِيبَكَ مِنَ الدُّنْيَا، یعنی قارون کے رسپیکٹ سے کہ جب اس نے کہا کہ یہ سب میرا ہے اور میری وجہ سے ہے، تو اس کو ایک نصیحت، اور وہ ہمارے لیے بھی ہے کہ وَبْتَغِ فِيمَا، کہ جو کچھ تجھے دیا گیا ہے، جو کچھ دیا گیا ہے، اس میں سے تلاش کر دار آخرت کو، ولا تنسا نصیبک من الدنیا۔ آپ اگر چاہیں تو اس آیت کو دیکھیں، بہت انٹرسٹنگ ہے یہ، اس کا ترجمہ مجھے بتائیں کیا ہے۔ سورہ قصص، اور یہ 71 ہے یا 73 76 نہیں ہوگی، یہ دیکھیں دیکھیں، بہرحال آپ کو شاید مجھ سے زیادہ یاد ہو۔ 71, 72, 73 دیکھیں، سورہ قصص، سورہ قصص کا نمبر ہے 28، سورہ کا نمبر 28 ہے۔ ہاں، یعنی کہ اس کی چابیوں اٹھانے کے لیے، جی 28 ہے سورہ قصص، ورس 71 سے دیکھیں، 71, 72, 73 ان میں سے کوئی ہے جو مجھے یاد آ رہا ہے۔ وَبْتَغِ فِيمَا آتَاكَ اللَّهُ الدَّارَ الْآخِرَةَ وَلَا تَنْسَ نَصِيبَكَ مِنَ الدُّنْيَا۔ 73 دیکھیں، اس سے آگے دیکھتے جائیں، 76، اچھا 77، چلیے ٹھیک۔ کیا ہے اس کا ترجمہ، کیا سمجھ میں آ رہا ہے اس کو پڑھ کے؟
But seek through what that which Allah has given you the home of the hereafter, and yet
تو یہ میں آپ کو خود وہ آیت دے رہا ہوں کہ جس میں آپ لا سکتے ہیں دلیل پر کہ نہیں، دنیا کو اس کی بات نہیں ہو رہی ہے، بلکہ دنیا بھی حاصل کرنے کی بات ہو رہی ہے۔ اب میں آپ کو نہیں، وہی میں آپ کو بتاؤں نا، ابھی میں آپ کو بتاؤں نا کہ ترجمے سے کیا ہوتا ہے، یہی تو میں آپ کو بتانا چاہ رہا ہوں، یہی تو آپ کو بتا، میں تو خود ہی اس کے اگینسٹ آپ کو دلیل خود تو دے رہا ہوں کہ جو لوگ کہتے ہیں نا کہ دین و دنیا ساتھ ساتھ چلنا چاہیے، ان کو آپ کہیں آپ کے موقف کے لیے قرآن میں یہ آیا تھا سپورٹ کرنے کے لیے۔
جو ہماری آخرت ہے وہ بیسیکلی دنیا میں ہی حاصل ہو رہی ہے۔
عالمہ ادھر سے بیٹا، گیرج سے آپ لوگ ڈیل کر لیں ذرا، کوئی آیا ہے بچوں کو؟ ہاں میں دیکھتا ہوں، دیکھیں اب آپ اس کے عربی کو دیکھیں۔ وَبْتَغِ یعنی تلاش کرو، گو فار اٹ۔ فی کا مطلب ہوتا ہے ان، ٹھیک ہے، اور ان کا مطلب ہوتا ہے کہ گو ان سائڈ دیٹ، فی کا مطلب ہوتا ہے کسی چیز میں انٹر ہونا، اس سینس میں ان، ٹھیک ہے۔ فی ما کا مطلب ہے جو کچھ، آتاک اللہ تجھے دیا اللہ نے، جو کچھ تجھے دیا اللہ نے اس میں تلاش کرو دار آخرت کو، ٹھیک ہے۔ ولا تنسا نصیبک، پریپوزیشن بدل گیا ہے، فی نہیں ہے من الدنیا، دنیا میں سے، یعنی اس کا مطلب یہ ہے کہ دنیا میں سے اپنا نصیب نکال کے دار آخرت میں لے جاؤ، ना कि दुनिया में घुस के बैठो और उसके बाद कहो कि ये दुनिया मेरा नसीब है। अरे मैं समझ में, ये मिन और फी ने सारी की सारी कहानी बदल दी है। अगर वहां भी लफ्ज फी आता ना, फी, तो इसका मतलब ये होता है कि दुनिया में एंटर हो और जो कुछ भी दुनिया के फवायद और ये हैं और जाहिरी दुनियावी नेमतें हैं वो तुम्हारा नसीब है, उसको ना भूलना। मिन्नत दुनिया है न कि फिर दुनिया। और ये बिल्कुल वही बात है कि जो इमाम अली अलैहिस्सलाम ने फरमाया कि दुनिया औलिया इलाही की तिजारत गाह है, औलिया इलाही का मतजर है, मार्केट प्लेस है। यू गो इन टू द मार्केट प्लेस, गेट योर बेनिफिट आउट ऑफ इट एंड गो होम। अब उसमें नहीं बैठे रहते हैं। अब इस मिन और फी के जो उसको नहीं समझता वो यही है जो आप तर्जमा पढ़ रहे हैं, वो फौरन जो है कि अगर मैं कहूँ वही दलील आ जाएगी, यहाँ देखें कुरान कह तो रहे हैं दीनों दुनिया साथ है, और दीनों दुनिया साथ होने का मतलब फौरन ये लिया जाएगा कि दुनिया में इन्वॉल्व हो, दुनिया की चीजें जमा करो, यानी नसीब का मिन्नत दुनिया, अपना नसीब दुनिया में से। यानी दुनिया एक मार्केट प्लेस है, उसमें से अपना हिस्सा निकाल के अपने घर में ले जाओ। तो आप समझ रहे, ये होती है कुरान में गड़बड़। अब जो भी इसको, जिसको ये बात नहीं पता, जिसको जबान का ये अंदाज नहीं पता कि इस तरीके से बात होती, जैसे मैंने उस पर अर्ज किया था आया मवद्दत पे कि कुल्ला अस्अलुकुम अलैहि अजरन इल्लल मवद्दता फिल कुर्बा फी, यानी अपनी मवद्दत को कुर्बा में करार दो, ना कि कुर्बा से मवद्दत करो। कितना डिफरेंट माना है, कितना डिफरेंट है ये माना, यानी तुम्हारी मवद्दत में करार दो, यानी कुर्बा ही के लिए मवद्दत और वही मेन रेफरेंस और बाकी कुछ नहीं। ये मतलब है शायद का, ना कि कुर्बा से मवद्दत करो। जी नहीं, तो यानी इसलिए जो है ना कि कुरान करीम के अंदर दिक्कत बेइंतहा जरूरी है कि ऐसे नहीं जैसे हम और ट्रांसलेशन और ये और वो, अब पता नहीं किसकी किसके सर जाएगी हैं सारी जिम्मेदारियां, क्या कहूँ। बहरहाल हम उस तरफ पलटते हैं जो बात हमारी हो रही थी तज़किया नफ्स के हवाले से। हम पांचवीं हदीस पर बात कर रहे थे, हसद, और हसद के हवाले से जिस हदीस को रेफरेंस बनाया वो ये कि रसूल खुदा, इन्हें छठे इमाम ये फरमा रहे हैं कि रसूल खुदा ने फरमाया कि अल्लाह ने हज़रत मूसा पैगंबर से बात की कि ए इमरान के बेटे, ला तहसुदन्ना नासु अला मा आतैतुहुम मिन फ़ज़्ली, ए इमरान के बेटे इंसानों से हसद ना करो उन चीज़ों पर जो मैंने उनको अपने फजल से दी हैं। वला तमुद्दन ऐनैका इला ज़ालिका, और ना अपनी आँखों को उस पर उसकी तरफ मुतवज्जे करो या गड़ो के रखो। वला तुतबिहु नफ्सका, ना अपने नफ्स को उसके पीछे लगा दो। इन्हें नफ्स को पीछे लगाने का मतलब है कि बस खाली इंसान का नफ्स यही सोचता रहे और इसी बात में उलझा रहे कि किसके पास क्या है और किसके पास क्या नहीं है। فَإِنَّ الْحَاسَدَ سَاخِطٌ لِنِعَمِي, क्योंकि बेशक जो हासिद है वो मेरी नेमतों से नाराज होने वाला है। فَادٌ لِقِسْمِي, जो मैंने अपने बंदों पर नेमतों को जिस तरीके से तकसीम किया है उसको नापसंद करने वाला है। الَّذِي قَسَمْتُ بَيْنَ عِبَادِي, वमन यको ज़ालिका फलस्तु मिन्हु वलैस मिन्नी, और जो ऐसा करेगा यानी मेरी नेमतों से नाराज़ होगा या मेरी तकसीम पर नाराज़ होगा, उससे खुश नहीं होगा, तो ना मैं उससे हूँ ना वो मुझसे। ठीक है, ये कलाम खुदा है एक तरीके से, ये हदीस कुदसी के ज़ुमरे में आता है। और हसद की जहाँ तक बात है तो वो मैं उसकी तारीफ़ आपके सामने बयान कर चुका हूँ कि हसद जो है वो एक एडवांस्ड लेवल की ख़राबी है नफ्स है। यानी बाज़ नफूस के अंदर ख़राबियाँ ऐसी होती हैं कि जो प्राइमरी लेवल की होती हैं, और बाज़ ऐसी होती हैं यानी कि जैसे हम उसमें भी ना साइंस में भी एक लफ्ज़ इस्तेमाल करते हैं ना यूनिट्स वगैरह में क्वांटिटीज़ में, कि कुछ ओरिजिनल होती हैं कुछ डेराइव्ड होती हैं, उससे कुछ फंडामेंटल होती हैं कुछ डेराइव्ड होती हैं। तो इसी तरीके से नफ्स की बीमारियां भी कुछ फंडामेंटल होती हैं कुछ डेराइव्ड होती हैं। तो तकब्बुर और हसद जो है ये डेराइव्ड नेगेटिव एट्रीब्यूट्स हैं, और उसके बारे में जैसा मैंने अर्ज किया था कि शुरू होती है रियाकारी, फिर खुद पसंदी, फिर तकब्बुर, और तकब्बुर तक पहुँचते पहुँचते इंसान की यह हालत हो जाती है कि वो दूसरों को अपने से कमतर देखना शुरू कर देता है। और क्योंकि अमलन ये बात मुमकिन नहीं है कि दूसरे मुझसे हर वक्त कमतर साबित हो जाएं, तो उसका नतीजा ये होता है कि वो उन लोगों से एक हसद फील करना शुरू कर देता है। जिसका मतलब ये कि हसद की बुनियादी कैरेक्टरिस्टिक क्या है कि जिससे हसद किया जा रहा है उसके पास जो नेमत है वो छिन जाए किसी भी तरीके से। यानी हसद का मेन फोकस इस बात पर है, हसद का फोकस इस चीज़ पर नहीं है कि मुझे नेमत मिले, बल्कि हसद का बुनियादी मतमय नज़र या ऑब्जेक्टिव ये है कि जिसके पास नेमत है क्यों है ये चली जाए, वो नुकसान उठा जाए। ये हसद की बुनियादी वह है। अच्छा, एक और पहलू भी इन्होंने इसमें बयान किया है, यानी कि उसमें थोड़ा सा एक शायद हम ये बात सोच सकते हैं एक डिफरेंट के, यानी एक और पहलू भी कि जब इंसान तकब्बुर करता है बाज़ औक़ात तो जो निचले दर्जे का इंसान होता है वो तकब्बुर का इजहार करता है। यानी मिसाल के तौर पर कि मैं कोई आलिम नहीं हूँ लेकिन मैं अपने आप को समझता बहुत हूँ कि बहुत काबिल और लायक इंसान हूँ मैं, और अगर कभी मैं देखता हूँ किसी जगह बैठा हूँ कि वाकई एक आलिम वहाँ पर आ जाए तो मैं इस तरीके से उसके सामने बिहेव करूँगा कि जैसे आपकी कोई हैसियत नहीं है, ये भी इजहार तकब्बुर है। ठीक है, तो ये इजहार तकब्बुर जो है ये वो खुदपसंदी वाले रूट से नहीं आ रहा है, बल्कि इन फैक्ट ये अपने एहसास जिल्लत और कमतरी वाले रूट से आ रहा है। तो इसकी यानी कि ये भी एक इजहार तकब्बुर है, लेकिन यानी शायद इसको हम अहानत या तौहीन या इस किस्म के उसमें जुमरे में भी ला सकते हैं कि, लेकिन ये भी एक मौरिद होता है और ये चीज भी हसद का सबब भी बनती है। यानी और जैसे इन्हें इसकी सबसे जो ख़ास बात है कि जो मैं मिसाल आपको दे रहा था कि हज़रत यूसुफ़ अलैहिस्सलाम के भाइयों का हसद या इवन शैतान का जो हसद है, कि इन दोनों चीज़ों को आप वो कर सकते हैं कि जब एक शख्स अपने इन नज़र में कमतर साबित हो जाता है, चाहे हालात उसको प्रूव कर दें या वो खुद ही अपने अंदर एहसास ज़िल्लत और कमतरी रखता हो, तो दोनों सूरतों में वो तकब्बुर और हसद का मुजाहरा करता है। ठीक है, तो यानी इसको भी इसके साथ साथ मिला लीजिए कि बाज़ औक़ात तकब्बुर उन लोगों से ज़ाहिर होता है कि जो वाकयन कुछ मेयार रखते हैं कुछ कमाल रखते हैं, और ज़्यादातर मवारिद में तकब्बुर और हसद उन लोगों से ज़ाहिर होता है जो ख़ुद बेकमाल हैं। यानी जिस तरीके से कि हज़रत यूसुफ़ अलैहिस्सलाम जिस हसद का शिकार हुए वो उनके कमाल के मुकाबले में एहसास कमतरी का हसद था, जो मैंने आयत आपको पढ़ के सुनाई थी पिछली दफ़ा सूरह यूसुफ़ की, कि उनके भाइयों ने कहा कि यूसुफ़ और उनके भाई जो हैं वो हमें हमारे बाप की नज़र में बहुत ज़्यादा महबूब हैं और हम बड़ा स्ट्रॉन्ग ग्रुप हैं, हमारी तरफ वो तवज्जो नहीं देते, तो उनको या कत्ल कर दो या कहीं दूर फेंक दो ज़मीन में उठा के। तो ये वो हसद है जो बेकमाल बा कमाल के मुकाबले में अपनी कमतरी की वजह से हसद। और इसी तरीके से जो महसूद हैं, जैसे आइम्मा अलैहिस्सलाम को भी कहा जाता है कि आप महसूद हैं, इमाम अली अलैहिस्सलाम महसूद हैं, तो उसकी वजह भी यही है کہ جب لوگوں نے اس بات کو ملاحظہ کیا کہ امام علی علیہ السلام کی شخصیت مبارکہ میں وہ کمالات موجود ہیں کہ جس کا مقابلہ کرنا ممکن نہیں ہے، تو انہوں نے ہر ممکن کوشش یہ کی کہ امام علی علیہ السلام کے اعتبار کو خراب کر دیا جائے یا آپ کی حیثیت کو نیچے کر دیا جائے۔ تو یہ بھی وہی اسی حسد کی مثال ہے کہ جب یہ بات واضح ہو گئی کہ ہم وہ سب کچھ نہیں کر سکتے، یا جن لوگوں کو ہم اوپر لانا چاہتے ہیں ان میں یہ تمام کوالٹیز نہیں ہیں، کہ میں انشاءاللہ کبھی مجھے موقع ملا تو آپ لوگوں نے اس کو کبھی نہیں سنا ہوگا، اگلی دفعہ میرا کریگی بنڈ میں ارادہ ہے کہ میں اس حدیث کو پڑھوں، سلونی والی حدیث کو۔ آپ کے علم ہے سلونی والی بھی کوئی حدیث ہے؟
ایک ہی ہے
حدیث، یعنی کیا مطلب؟ اس حدیث میں یہ ہے کہ امام علی علیہ السلام نے جب مسجد میں، جو مسجد بھری ہوئی تھی، اور شاید مسجد کوفہ کی بات ہے، مسجد بھری ہوئی تھی اس وقت جب آپ نے فرمایا ہے سلونی سلونی قبل ان تفقدونی، 21 سوال ہوئے ہیں، 21 سوال ہوئے ہیں امام علی علیہ السلام سے جو ریکارڈڈ ہیں، اس کے علاوہ بھی کچھ ہوئے ہوں مجھے وہ نہیں، 21 سوال ہیں جو ریکارڈڈ ہیں، اور ان 21 سوالوں کی کتنا وائڈ رینجنگ اس کے وہ تھی، اور کیا آپ نے اس کے جوابات دیے ہیں۔ ان میں سے کچھ آپ اسکیٹرڈ وے میں آپ جانتے ہوں گے، کچھ آپ نے ویسے سنے ہوں گے، لیکن 21 کے 21 جو ہے نا وہ بڑا انٹرسٹنگ ہے۔ نہیں، شرح نہج البلاغہ جو ایک سنی عالم نے لکھی ہے اس میں نقل کیا ہے انہوں نے، اور ہماری پتہ نہیں کن کتابوں میں، ابن ابی الحدید معتزلی، معتزلہ سنیوں میں کلامی اعتبار سے ایک فرقہ ہے معتزلہ، اس کے ایک بہت بڑا عالم تھا ابن ابی الحدید، اور ابن ابی الحدید جو تھا بیسیکلی ہی واز ٹو آبسیسڈ ود بلاغت، یعنی بلاغت کلام جو ہے نا اس کا مین وہ تھا، کہ بہت جو جیسے کچھ چیزوں کو پسند ہوتی ہے نا، کچھ لوگوں کو سائنٹیفک باتیں پسند ہوتی ہیں، کچھ کو، تو وہ لٹریچر اور بلاغت کا عاشق تھا۔ تو اس حوالے سے اس نے امام علی علیہ السلام کے کلمات کو اور نہج البلاغہ کو جب دیکھا ہے تو وہ مبہوت ہو گیا وہ شخص، کہ اس نے کہا کہ یہ ان پیرللڈ اور ان میچڈ کلام ہے، یہ اس کا کوئی ثانی نہیں ہے۔ تو اس نے پھر نہج البلاغہ کی شرح بھی لکھی ہے اور اس پر اپنی کمنٹری لکھی ہے، اور اسی طریقے سے اسی کے ایک دو سوالات ہیں کہ جن کو پڑھنے کے بعد، جو ایک اور ہے جارج جرداق لبنانی عیسائی ایک اسکالر ہے، اس نے بھی امام علی علیہ السلام پہ کتاب لکھی ہے دا وائس آف ہیومن جسٹس، عربی میں کہ امام علی الصوت العدالت الانسانیہ، یعنی ہیومن جسٹس کی وائس، اور جس میں اس نے ایک جملہ یہ لکھا ہے کہ علی کو قتل کرنے والی ان کی عدالت تھی، علی کو ان کی عدالت نے قتل کیا۔ تو اس میں بھی اس نے یہ لکھا ہے کہ یہ شیعہ فخر کریں، اس شیعہ قوم کو فخر ہونا چاہیے کہ یہ شخص ان کا امام ہے، اور بہرحال افسوس کی بات تو خود ہمارے اوپر بھی ہے کہ ہم امام علی علیہ السلام کے ان پہلوؤں سے کتنے آشنا ہیں۔ تو بہرحال اسے کہتے ہیں محسود، ٹھیک ہے؟ تو محسود، یہ لائٹ جلا دی گئی، تو محسود کا مطلب کیا ہوتا ہے کہ جس سے حسد کیا جائے۔ تو بہت سارے موارد میں حسد ان لوگوں سے کیا جاتا ہے کہ جو باکمال ہوتے ہیں اور ان کے مقابلے میں بے کمال ہوتے ہیں، کہ جس کی میں نے آپ کو مثال دی کہ قرآن کریم نے حضرت یوسف علیہ السلام کی مثال دی ہے، اور ہمارے سامنے ائمہ علیہ السلام اور خاص طور سے امام علی۔ حسد کے بعض اسباب کا ذکر، حسد کے کافی اسباب ہیں لیکن سب سے اہم سبب اپنے نفس کے اندر ذلت اور گراوٹ کا احساس کرنا ہے، اب چاہے وہ دونوں میں سے کسی وجہ سے ہو۔ یعنی اگر ایک باکمال انسان یہ سوچنے لگے کہ ہر شخص مجھ سے نیچے ہو جائے تو یہ بھی پاسبل نہیں ہے، کیونکہ ظاہر ہے کہ ہر ایک کے سامنے کوئی نہ کوئی اوپر ہے اس سے۔ تو یہ بھی پاسبل نہیں ہے. اور اگر کوئی بے کمال یہ سوچنا شروع ہو جائے کہ میں با کمال سے اوپر چلا جاؤں یا وہ میری اطاعت کرنا شروع کر دے, یہ تو بالکل ہی پاسبل نہیں ہے. تو بنیادی طور سے کیا بات آ رہی ہے, اپنے نفس کے اندر ذلت اور گراوٹ اور احساس کمتری. علامہ مجلسی کا بیان فرماتے ہیں کہ علامہ مجلسی نے حسد کے, وہ فرماتے ہیں کہ علماء نے حسد کے اسباب کو سات چیزوں میں منحصر قرار دیا ہے. پہلی ہے عداوت, یعنی کسی سے دشمنی ہو جائے, دشمنی کی بنا پر حسد کرنا. دوسرا ہے احساس عزت و برتری. احساس عزت و برتری کا مطلب یہ ہے کہ, یعنی یہ وہی اس کا مطلب ہے کہ اس کے لیے احساس عزت و برتری جس سے حسد کیا جا رہا ہے کہ وہ مجھ سے برتر ہے. تیسرا یہ ہے کہ تکبر حسد میں کنورٹ ہو جائے, یعنی اس کی صورت یہ ہے کہ جو حاسد ہے وہ صاحب نعمت پر تکبر کرنا چاہتا ہے, اپنی بڑائی ثابت کرنا چاہتا ہے, لیکن وہ یہ دیکھتا ہے کہ اس کے اندر جو کوالٹی ہے وہ مجھ سے بہتر ثابت کر رہی ہے اس کو, تو یہ چیز حسد کا سبب بن جاتی ہے. اور اسی طریقے سے فرماتے ہیں کہ, اور اس میں ایک چیز یہ بھی ہوتی ہے کہ بعض اوقات خوف, کہ اس حاسد اس بات سے ڈرتا ہے کہ کہیں صاحب نعمت اس کی نعمت کی بنا پر اس کے پسندیدہ مقاصد کے رستے میں حائل نہ ہو جائے, اس لیے وہ حسد کرتا ہے کہ یہ چیز اس سے نکل جائے. یعنی اگر کوئی بیٹر کوالیفائیڈ ہے یا بیٹر ایکوپڈ ہے تو ہم چاہتے ہیں کہ یہ اس سے ہٹ جائے, یہ صفت اس سے زائل ہو جائے تاکہ میں آگے چلا جاؤں. اقتدار کا لالچ یا بدتینتی, اور یہ ویسے بہت کم افراد ہوتے ہیں, لیکن بدتینتی سے انسان کو ہمیشہ بہت پناہ مانگنی چاہیے. یعنی آپ اس کا مطلب سمجھ رہے ہیں, بدتینتی کا مطلب یہ ہوتا ہے, تینت مٹی کو کہتے ہیں نا, بدتینتی کا مطلب یہ ہے کہ انسان کی مٹی ہی خراب ہے. یعنی یہ شخص کسی کے لیے اچھا سوچ ہی نہیں سکتا. اور بعض افراد ایسے ہوتے ہیں, ٹھیک ہے, ان کے شر سے واقعاً خدا کی پناہ مانگنی چاہیے کہ خدا ہماری زندگی میں کبھی میری لائف کی جو لائن ہے نا وہ ایسے لوگوں سے کراس نہ کرے کہ جو کسی بھی انسان کو ملیں تو سوائے اس کی برائی کے اور کچھ نہیں چاہیں. اچھا, اور بدقسمتی سے ہمارے پاکستان میں اس قسم کے کم از کم زبان کی حد تک ایسے لوگ بہت ملنے لگے ہیں. زبان کی حد تک, عمل کرنا تو اتنا آسان نہیں ہے اس رستے میں, لیکن زبان کی حد تک آپ دیکھیں گے کہ آپ لوگوں سے ملیں اور آپ کی کوئی اچھائی سمجھ, آپ کو صاف لگے گا کہ اس کو تکلیف ہوئی ہے. جو اچھائی آپ میں نظر آ رہی ہے نا, زیادہ تر اچھائی, علم کو تو کوئی مانتا نہیں ہے ویسے, ہے نا, کہ آپ عالم ہیں, خیر وہ آپ اپنے گھر کے ہوں گے, وہ تو کوئی اہمیت والی بات نہیں ہے. لیکن اگر یہ پتہ چل جائے کہ آپ کے پاس بہت دولت ہے اور آپ کے مطلب آپ یو کے اور آسٹریلیا امریکہ میں ہیں, وہاں آپ کے 2-3 گھر ہیں اور آپ کی بڑی گاڑی, وہ پھر شاید ہی کوئی ایسا ملے کہ جس کے چہرے پر آپ کو خوشی کے آثار نظر آ جائیں. تو یہ انہیں اس سے یہ پتہ چلتا ہے کہ یہ تمام بیماری نفس ہیں. حالانکہ اس میں دیکھیں ایک جو نقطۂ معرفت ہے, جو اس کا علاج ہے, وہ یہ کہ جو انسان عارف ہے زندگی کے حقیقتوں کا, اسے یہ بات اچھے طریقے سے پتہ ہے کہ ہر شخص کا معاملہ اپنی زندگی میں فقط اپنے رب کے ساتھ ہوتا ہے. جو بامعرفت انسان ہے اسے اس چیز میں کوئی شک نہیں ہے کہ میری زندگی کا معاملہ, میرا معاملہ میرے رب کے ساتھ ہے. اچھا ہو, برا ہو, خراب ہو, ایزی ہو, ہارڈ ہو, کچھ بھی ہو, میں ہوں اور میرا رب ہے. تو جب میرے تمام معاملات میرے رب کے ساتھ ہیں تو دوسرے کو کیا ملتا ہے کیا نہیں ملتا اس کا میرے اوپر اثر ہی نہیں پڑنا ہے. تو میں دوسرے کی نعمت کو دیکھ کے خوش کیوں نہ ہوں, मतलब अकल की बात यह कि मैं खुश क्यों ना हूं, क्योंकि मैं एक खामोखा एक नेगेटिव फीलिंग अपने अंदर क्यों आने दूं, क्यों जनरेट करूं अपने अंदर एक नेगेटिव फीलिंग। भाई अगर मुझे ये पता होना कि खुदा के वसाइल महदूद हैं, खुदा जो है वो लिमिटेड रिसोर्सेज रखता है, और अगर आपको ज़्यादा मिल जाएगा तो मेरा ऐसा कम हो जाएगा, अगर ऐसी कोई बात है तो मुझे परेशान होना चाहिए कि इनको ज़्यादा क्यों मिल गया। लेकिन जब मुझे पता है कि ना खुदा का हाथ तंग है, ना खुदा के वसाइल में महदूदियत है, ना खुदा के पास बुखल है, ना खुदा मेरे अहवाल से बेखबर है, तो मुझे परेशानी किस बात की लगी हुई है फिर कि मैं दूसरे इंसानों की अच्छाई या खूबी को देखकर मैं कुड़ता रहूं और रंजीदा होता रहूं। ठीक है, तो इसीलिए यानी इसी हवालों से जाहिर है कि मारिफत पर मेहनत करना इसीलिए बहुत ज्यादा जरूरी होता है कि इन तमाम जिंदगी के ये तमाम मसाइल और प्रॉब्लम्स का इंसान को हल मारिफत की राह से मिलता चला जाता है। तो ये बदतीनती वाली जो कैफियत है ना, ये बड़ी खतरनाक है, और ऐसा शख्स टोटली नेगेटिव होता है। ठीक है, इस शख्स के अंदर जो सबसे बुरी क्वालिटी है कि ही इज आउट राइट नेगेटिव। और इसी किस्म के अफराद के बारे में कुरान करीम ने भी कहा है कि इनकी मुसीबत से, इनके शर से पनाह मांगो, वमिन शर्री हासिदिन इज़ा हसद, कि इन जनरल भी हैं लेकिन इस किस्म के जो हासिदीन हैं ये बहुत ही मुसीबत खड़ी करने वाले लोग हैं। और जैसा कि आप देखें कि हमारा पूरा माशरा बदकिस्मती से इन्हीं सब नफ्स की बीमारियों की बिना पर आज इस जगह पहुंच चुका है। वरना ये जुमला भी मैंने शायद आप लोगों से पता नहीं कहा हो या नहीं कहा, लेकिन वैसे पाकिस्तान तो मैं अक्सर ये बात कहता था कि आप लोग अगर इस बात को बाकायदा एनालाइज करें कि जब ये मुल्क बना था उस वक्त इसके वसाइल क्या थे, और आज जब हम सब यहाँ मौजूद हैं इस वक्त इसके वसाइल क्या हैं, तो आपको ये बात क्लियरली नज़र आएगी कि उस वक्त पाकिस्तान सही मानों में गरीब और फ़कीर मुल्क था। 1947 कुछ भी नहीं था, नथिंग। लोग पाँच पाँच दस दस मील पैदल चल के अपने काम पे जाते थे, सरकारी दफ्तरों में बैठने के लिए कुर्सियां नहीं थी, स्टूल पे बैठ के काम होते थे। ये मतलब मैं क्या उसकी हालत बयान करूँ, कोई गाड़ी नहीं थी, कुछ नहीं था। उसके मुकाबले में आज खुदा ने नेमतों से भर दिया है उस जगह को ना, लेकिन लोगों के दिलों से सुकून। उस वक्त लोग खुश थे, मज़े में थे, एक दूसरे के साथ प्यार मोहब्बत से रहते थे, माहौल बहुत ही अच्छा था, कोई प्रॉब्लम नहीं थी, क्राइम नहीं था, कोई कुछ मसाइल नहीं था। तो इससे हमें पता चलता है कि माशरे में इन्हें इंसान की ज़ाती ज़िंदगी में, इंसान की इज्तमाई ज़िंदगी में इन नफसानी बीमारियों से फ़र्क पड़ता है, मादी चीज़ों से फ़र्क नहीं पड़ता। यानी एक रोटी होती है, चार आदमी मिलके उसको खा लेते हैं एक दूसरे से शेयर करके, आधे पेट सो जाते हैं, सब खुश होते हैं। चार रोटियां होती हैं, सब उसके लिए आपस में छीन झपट रहे होते हैं, एक दूसरे को नोच खसोट कर रहे होते हैं, और सब एक एक रोटी खा लेते हैं, और सब अपने आप को भूखा महसूस करते हैं, सब एक दूसरे पे लानत करते हैं। डिफरेंट वेज ऑफ लिविंग। ठीक है, तो ये जब हम इन नफ्स की बीमारियों के हवाले से बात करते हैं ना, तो डेफिनेटली ये कोई थ्योरेटिकल बहस नहीं है, बल्कि इसका बुनियादी मतलब ही है खुद साजी और माशरा साजी, जमीयत को बनाना, माशरे को बनाना, अपने आप को बनाना, कि हम अपने अंदर से इस किस्म की हिमाकतों को बाहर करें कि जिसमें इंसान मुसलसल मुब्तला रहता है। तो फरमाते हैं कि हसद जो है अमराज कल्बी के मोहलिक अमराज में से है। मोहलिक का मतलब क्या है? मोहलिक का मतलब हलाक कर देने वाला। ठीक है, मोहलिक का मतलब नुकसान देना ही है। मोहलिक यानी हलाकत आवर, हलाकत। और हलाकत किसे कहते हैं? हलाकत, हलाका का मायना यह होता है कि जैसे इन्हें उसको मिसाल के तौर पर आप समझें कि जैसे अगर एक शाख है ایک شاخ ہے درخت کی، اس شاخ میں پتے اور پھول کب کب نکلتے ہیں؟ وہ شاخ ہری بھری کب ہوتی ہے؟ جب درخت سے جڑی ہوئی ہے. اگر آپ اسی شاخ کو توڑ دیں، بھلے سے وہ درخت کا حصہ ہی رہے، لٹکتی رہے، لیکن کیا ہوگا؟ رفتہ رفتہ سوکھ جائے گی، ختم ہو جائے گی. اس پر نہ مزید پھول نکلیں گے، نہ پھل نکلیں گے، نہ پتے برآمد ہوں گے. اس ٹوٹ جانے کو کہتے ہیں ہلاکت. ٹھیک ہے، یعنی کہ یہ سورس سے، اوریجن سے اپنا رشتہ ٹوٹ جانا، کٹ آف ہو جانا، یہ کیا کہلاتا ہے؟ یہ ہلاکت ہے. تو انسان کی زندگی، انسان کی زندگی کب پھلتی پھولتی رہتی ہے؟ یعنی انسان کی زندگی بھی اگر ایک شاخ کی مانند ہے، یا پورا انسانیت کا درخت ہے جس میں ہم سب ایک شاخ کی طرح ہیں، تو انسان کی زندگی کب پھلتی پھولتی ہے؟ کب اس میں پتی آئیں گی، پھول آئیں گے، پھل آئیں گے؟ جب وہ سورس سے جڑی رہے گی. وہ سورس کیا ہے؟ وہ سورس اللہ کی عنایت ہے، وہ سورس اللہ کی رحمت ہے، وہ سورس خدا کی جانب سے نعمتوں کا عطا ہونا ہے. یہ بیچ میں جن نفسانی امراض کو کہہ رہے ہیں کہ یہ ہلاکت آور ہیں، کیا مطلب ہے؟ کہ یہ اگر نفس میں پیدا ہو جائیں تو یہ کیا کر دیں گے؟ انسان کے نفس کو رحمت خداوندی کے سورس سے کٹ کر دیں گے. یعنی وہ جو ان فلو ہے اللہ کی رحمت کا، کہ جس کی وجہ سے انسان کی زندگی پھلتی پھولتی اور پروان چڑھتی ہے، یہ نفوس میں بیماریاں اس ریلیشن شپ کو کٹ کر دیتی ہیں. جیسے آپ ایک ٹہنی کو توڑ دیں تو وہ فوراً نہیں ایسا ہوتا کہ وہ، اگر آپ بالکل اسے درخت سے علیحدہ نہ کریں تو وہ لٹکتی رہے گی، بظاہر درخت کا حصہ رہے گی، لیکن ایک وقت وہ ضائع ہو کے خشک ہو کے ختم ہو جائے گی. ایسے ہی انسان بھی ہے، کہ اس انسان کا ضائع ہونے کا پتہ کب چلے گا؟ وقت انتقال. اس وقت پتہ چلے گا کہ یہ انسان جو بظاہر زندوں میں زندہ نظر آتا تھا، لیکن یہ بہت پہلے کیا ہو چکا تھا؟ یہ ہلاک ہو چکا تھا. ہلاک ہو چکا تھا کا مطلب ہے کہ سورس سے کٹ چکا تھا. یہ دکھتا تھا کہ زندہ ہے، لیکن اب جا کے پتا چلا کہ اس کی زندگی کچھ بھی نہیں ہے جب یہاں سے نکلنے کا وقت آیا. تو یہ بیماری جو ہے یہ مہلک ہے. ٹھیک ہے، مہلک یعنی ہلاک کر دینے والی. ہلاک کی میں نے آپ کو تعریف بتا دی کہ ہلاک کا مطلب کیا ہے. امام صادق علیہ السلام فرماتے ہیں، آفت الدین الحسد والعجب والفخر. دین کی آفت، دین کی آفت، دین کی آفت کا مطلب ہے کہ وہ چیز، دیکھیں ایک چیز بات کا اور بھی بہت زیادہ ذہن میں رکھیے گا، کہ انسان کا دین کو قبول کر لینا یا ایمان کو قبول کر لینا یا بظاہر دیندار ہو جانا، یہ اس بات کی کبھی بھی گارنٹی نہیں ہوتا ہے کہ انسان نجات یافتہ ہو گیا. دیندار ہونے کے بعد سب سے اہم بات یہ ہے کہ مرتے دم تک اس دین کی حفاظت ہم کر پاتے ہیں یا نہیں کر پاتے. ٹھیک ہے، اصل پوائنٹ یہ ہے. اور اسی وجہ سے آئمہ علیہ السلام نے، قرآن کریم نے مومنین کو بہت زیادہ ہوشیار کیا ہے ان چیزوں کی طرف سے کہ جو ایمان اور دین کو خراب کر دیتی ہیں. یعنی ایک یہ نہیں کہ ایک دفعہ ہم دیندار ہو گئے تو دیندار ہونے کا مطلب ہے کہ ناؤ وی آر تھرو. نہیں، بہت ساری چیزیں ایسی ہیں، بہت ساری کوالٹیز، بہت سارے مسائل ایسے ہیں کہ جو دین پر آفت بن کر نازل ہوتے ہیں، اس کو خراب کر دیتے ہیں، اس کو تباہ کر دیتے ہیں انسان کے دین کو. تو آپ فرماتے ہیں تین چیزیں جو آفت دین ہے، الحسد، نمبر ون حسد، نمبر ٹو عجب، عجب کا مطلب خود پسندی، نمبر تھری فخر. ف فخر یعنی جیسے سورہ لقمان میں بھی جو ہے کہ ان اللہ لا یحب کل مختال فخور، فخور بھی یہی ہے کہ اپنے کو بڑا بنانا، پراؤڈ ہونا، ایروگینٹ ہونا، اس طریقے سے. فخر میں یہ ہے کہ بیہیو کرنا ان این ایروگینٹ یا وتھ پرائڈ، یہ فخر والی بات ہے. تو خدا ایسے کسی انسان کو پسند نہیں کرتا. پھر جو سب سے زیادہ خطرناک حدیث ہے وہ یہ ہے کہ وَإِنَّ الْحَسَدَ لَيَأْكُلُ الْإِيمَانَ كَمَا تَأْكُلُ النَّارُ الْحَطَبَ، کہ حسد ایمان کو کھا جاتا ہے ایسے جیسے آگ لکڑی کو کھا جاتی ہے. تو یہ فرماتے ہیں کہ یہ جملہ جو ہے نا یہ بہت خطرناک ہے، یہ جملہ حدیث کا یہ بہت ڈینجرس ہے. کیوں؟ اس لیے کہ ایمان وہ نور خداوندی ہے کہ جس کا یعنی جو اگر دل میں باقی رہ جائے تو انسان کا دل خدا کی تجلیات کا جلوہ گاہ بن جاتا ہے. یعنی ایمان کی وجہ سے اللہ کا نور ریفلیکٹ ہوتا ہے انسان کے قلب میں. یہ ایمان کی بنا پر نور خدا انسان کے قلب میں داخل ہوتا ہے. تو اگر ایمان ہی رخصت ہو جائے دل سے تو وہی بات ہے ہلاکت. یعنی ایمان ہی رخصت ہو جائے تو ایسی کوئی چیز ہی نہیں ہے کہ جو نور خدا کو اپنی طرف اٹریکٹ کر سکے. جیسے میں نے کئی دفعہ میگنیٹ کی مثال دی تھی کہ میگنیٹ میں کہ میگنیٹک فیلڈ کو اوریجنلی جو میگنیٹ ہے وہی سینس کر پاتا ہے میگنیٹک فیلڈ کی پریزنس کو، لیکن دیگر کچھ مٹیریل ایسے ہوتے ہیں جو میگنیٹک ہوتے ہیں وہ میگنیٹک فیلڈ کو سینس کرنے کی صلاحیت رکھتے ہیں لیکن از خود نہیں، صرف اس وقت جب اپنے آپ کو میگنیٹ سے چپکا دیں یعنی اس سے متمسک ہو جائیں. تو یا تو جو فیلڈ ہے ایٹرنل فیلڈ ہے، الہی فیلڈ ہے، اس فیلڈ کو یا تو وہ سینس کرے گا جس میں خدا نے یہ صلاحیت دی ہے یعنی نبی اور رسول اور امام، یا دیگر افراد انسانوں میں وہ کوالٹی جو میگنیٹک مٹیریل ہے وہ کون ہے؟ وہ مومنین ہے. تو ایمان کیا ہے؟ میگنیٹ سینسنگ ایبلٹی ہے. اگر کوئی چیز اس کو ہی کھا جائے، یعنی کہ جیسے مثال کے طور پر آپ کسی لکڑی کو چاہیں کہ اس میں میگنیٹک فیلڈ کا ایفیکٹ آ جائے، پاسبل ہے کبھی بھی؟ یعنی آپ ایک لوہے کے یا جو تین چار مٹیریل ہیں، آئرن ہے اور آئرن کے الائز ہیں یا کوبالٹ اور شاید کیڈمیم، دو تین جو مٹیریلز ہیں، ان کے علاوہ آپ کسی مٹیریل کو میگنیٹائز کر سکتے ہیں؟ جتنا دل چاہیں آپ اس کو میگنیٹک فیلڈ کے اندر رکھ دیں، جتنی اسٹرانگ آپ اس میں سے میگنیٹک فیلڈ گزار دیں، وہ میگنیٹائز ہوگا؟ نہیں ہوگا. اس کا مطلب ہے کہ مٹیریل میں ایبلٹی ہے ٹو بی امپریسڈ بائی دا میگنیٹک میگنیٹزم، لیکن اس ایبلٹی کا صحیح استعمال کب ہوگا؟ جب آپ اس مٹیریل کو میگنیٹک فیلڈ میں رکھیں. یعنی یا وہ کسی میگنیٹک فیلڈ میں چلا جائے یا کسی میگنیٹ سے اپنے آپ کو جوڑ لے، متمسک ہو جائے. تو یہ ایبلٹی ایمان ہے. اسی وجہ سے جو غیر مومن ہے اس کو آپ کچھ بھی کر لیں، سمجھاتے رہیں، اس کو خدا نہیں سمجھ میں آتا، اس کو آخرت نہیں سمجھ میں آتی. کیوں نہیں سمجھ میں آتی؟ یعنی کہ ہی از لائک وڈ، ہی از لائک پلاسٹک، ہی از لائک سم ادر مٹیریل جس میں وہ میگنیٹک کوالٹی نہیں ہے، ایبلٹی نہیں ہے. آپ اس کو کیسے سمجھائیں گے کہ ایک مقناطیسی میدان ہوتا ہے جو ہر جگہ موجود ہے؟ تو یہ جو وہ میگنیٹزم سے متاثر ہونے والی صلاحیت ہے وہ انسانوں میں کیا ہے؟ ایمان ہے. تو یہاں یہ فرما رہے ہیں کہ یہ ایمان ہے کہ جو نور خداوندی ہے، کہ اگر قلب میں ہو तो कल्ब इंसानी में अल्लाह के नूर की तजल्ली नमूदार होती है। और जैसा कि फरमाया कि मोमिन की बसीरत से डरो, क्योंकि मोमिन अल्लाह के नूर से देखता है। मोमिन की निगाह जो है, यानी कि वो नूर खुदा है जो मोमिन की बसीरत में रिफ्लेक्ट हो रहा होता है। तो ये नूर मानवी, ये खुदाई रोशनी, जिसकी वजह से इंसान का कल्ब तमाम मखलूकात से वसी तर हो जाता है, ठीक है। और ये वही उसी सलूनी वाले, उसमें भी इमाम अली अलैहिस्सलाम से भी सवाल किया गया था। पहला सवाल यही था शायद, अर्श क्या है, अर्श खुदा, और ज़मीन और अर्श का फासला क्या है। तो उसमें आपने एक जुमला इरशाद फरमाया था कि अर्श जो है वो कल्ब मोमिन है, मोमिन मुखलिस। अर्श खुदा कल्बे मोमिन मुखलिस है, यानी खुदा कहाँ उतरता है, खुदा की तजल्ली कहाँ नमूदार होती है, मोमिन बाइखलास के कल्ब में। वो अपने दिल की गहराइयों में अपने रब को देखता है, उसका मुशाहिदा करता है, उससे मुनाजात करता है। और ये भी एक जुमला याद रखिएगा कि जब हम इंसानियत की तारीफ करते हैं, हकीकतन अगर इंसानियत की तारीफ की जाए, तो इंसान उसी मखलूक को कहते हैं कि जो अपने दिल की गहराइयों में नूर खुदा को देखने और उसको लम्स करने की सलाहियत रखती हो। हकीकतन तारीफ इंसान ये है, यानी वो सब का सब बाद में उसकी कैरेक्टरिस्टिक्स में आता है कि इंसान नेकी करता है, इंसान बदी से दूर रहता है, इंसान हमदर्द होता है, इंसान हुस्न सुलूक करता है। ये सब उसकी कैरेक्टरिस्टिक्स हैं, क्वालिटीज़ हैं। लेकिन हकीकतन तारीफ इंसान ये है कि ये वो मखलूक है कि जिसके वजूद की गहराइयों में खुदा ने अपना नाम पता और निशान रखा है, और वो जो अपने अंदर उतर कर उसको देखने की और उसको छूने की सलाहियत रखता हो, वो इंसान बन गया है। वरना ऐसे पोटेंशियली सब इंसान है। मैंने क्यों पोटेंशियली सब इंसान है, इसलिए कि सबके दिल की गहराइयों में वो नूर खुदा की तजल्ली का मरकज मौजूद है। लेकिन जिसने उसको देखकर समझकर छूने की कम से कम सलाहियत पैदा कर ली है, हकीकतन वो इंसान बन गया है। तो ये कल्ब है, तो ये कल्ब क्या है कि जिसमें खुदा उतरता है, जिसमें खुदा के नूर मुतजल्ली होता है। ये कल्ब वो है, जैसे हदीस कुदसी में इरशाद होता है कि जमीन और आसमान मुझे समेटने की ताकत नहीं रखते, वसत नहीं रखते, लेकिन मेरे मोमिन बंदे का कल्ब ये वसत रखता है। मेरे मेरे मोमिन बंदे का, अब ये अब यहां भी जो है ना, इसका सही इस अरबी पे गौर करने की जरूरत। कल्ब अब्दियल मोमिन, मेरा अब्द जो मोमिन है, ये सब लताइफ हैं, यानी कि इसमें दिक्कत किए बगैर जो है, इसकी गहराई में जाए बगैर बात वाजे होती नहीं है। यानी इससे ये नहीं समझना चाहिए कि हर वो शख्स जो ये मोमिन हमाशुमा मेरे जैसा। अब्दी, अब्दी का मतलब ये होता है मेरा बंदा, और जिसे खुदा मेरा बंदा कहे वो फकत और फकत वो होता है कि जो गैर अस खुदा से अपने आप को पाक कर चुका हो। अब्दी सिंगुलर, अब्दी, अब्दी, जैसे ये अब्दी का लफ्ज़ कहाँ है, सूरह अल फजर के आखिर में, फदखुली फी इबादी। तो ये इबादी का मतलब ये नहीं कि मेरे, बल्कि ये वो हैं कि जो खुदा के सिवा किसी को पहचानते ही नहीं है, खुदा के सिवा किसी से आशना ही नहीं है। गैर अस खुदा किसी भी हालत में उनके अंदर वजूद रखता ही नहीं है। ये वो बंदा है जिसे खुदा कहता है मेरा अब्द। तो इसके कल्ब की वसअत कितनी है कि जो मुझे संभाल ले, जो मुझे, यानी कि जिसमें मेरा नूर समा जाए, मेरी तजल्लियात जिसमें समा जाएं। तो हसद हो या तकब्बुर हो, अगर दिल में ये खबीस सिफत पैदा हो जाए तो ये सिफत दिल को मुरझा देती है और इस हद तक तंग कर देती है कि जिसके असरात इंसान के जाहिर व बातिन दोनों में जाहिर होते हैं। इससे दिल मुर्दा और अफसुर्दा हो जाता है, सीना तंग और रंजीदा हो जाता है और चेहरा बिगड़ जाता है और आदमी की पेशानी पर बल पड़ जाते हैं। यानी जो इंसान मुतकब्बिर और हासिद है उसकी अपीयरेंस और काउंटेनेंस कभी भी हशाश बशाश नहीं होती, यानी वो हमेशा एक गुस्से में ही नजर आएगा उसको। क्यों क्यों? इसलिए कि वो दूसरे लोगों को देख कर, दूसरे लोगों के पास नेमतें उसको अच्छी नहीं लग रही हैं, दूसरे इंसानों की खूबी और अच्छाई उसको पसंद नहीं आ रही है। उससे जब बात करेंगे, यानी कि, और ये भी एक बड़ा वो है, यानी अहम नुक्ता है कि इस किस्म के हालात हमारे उस पर भी होते हैं कि आप लोगों से बात करें तो हमेशा जो है ना वो मनफी किस्म की बात ही जबान से निकालेंगे, ये मुसीबत वो मुसीबत वो मुसीबत। तो इससे भी एक बात ये पता चल रही होती है कि ठीक है, हो सकता है मुसीबत यकीनन होगी, मसाइब हैं, परेशानी है, ज़माना ऐसा है, हालात ऐसे हैं, लेकिन जो मोमिन है बहरहाल वो खुदा की रहमत से पुरुम्मीद होता है, इन्हें फ़कत मायूस नहीं होता। ठीक है, और इंसान बहुत सारे मौाक़े पर नेगेटिव का इजहार करने का मतलब ये नहीं होता कि मैं मनफी सोच रहा हूँ या मैं मायूसी की हालत में हूँ, बल्कि इन्हें कि जैसे मिसाल के तौर पर मैं अपनी लाइफ में जिस तरीके को, एक अप्रोच जो मैंने बनाई है अपने ज़िंदा रहने के लिए, कि मुझे अपनी नेगेटिव चीज़ों को बहुत क्रूअली, इन्हें बहुत ही ब्रूटली उस पर नज़र रखना है, ज़र्रा बराबर अपने को रियायत नहीं देना मनफी चीज़ों में, क्योंकि जो मस्बत चीज़ें हैं वो तो मुझे फ़ायदा पहुंचा ही देंगी, और अगर मैं अपने मस्बत चीज़ों पर ज़्यादा गौर करूं तो हो सकता है कि मैं खुद पसंद भी हो जाऊं। तो मैं अपनी लाइफ में ज़्यादा किस चीज़ पर, इन्हें अपनी ज़ात को जब भी देखूंगा तो किस हवाले से स्क्रूटिनाइज़ करूंगा कि मेरे अंदर ये ख़राबी है, ये ख़राबी, ये ख़राबी, मुझे इसको दूर करना है, मुझे इसको सही करना है। मस्बत चीज़ तो मुझे नुकसान नहीं पहुंचाएगी ना, मस्बत चीज़ तो मुझे प्रॉब्लम नहीं क्रिएट करेगी, वो तो जो है सो है। और अगर मैंने अपनी मस्बत बातों पे ज़्यादा फोकस किया तो हो सकता है कि मैं खुद पसंद ही हो जाऊँ। तो यानी कि आदमी को अपने लिए एक, वो हर इंसान अपने लिए एक अप्रोच ऑफ लाइफ डिवाइस करता है। ऐसे ही आपने भी सोचा होगा कुछ ना कुछ कि मैं खुद अपने आप के साथ कैसे रहूँ, क्योंकि इंसान के लिए ये बहुत बड़ी प्रॉब्लम है, मैं अपने आप के साथ कैसे रहूँ। यानी दूसरों के साथ रहना तो एक मसला है, लेकिन सबसे बड़ी प्रॉब्लम यह है कि मैं अपने आप के साथ कैसे रहूं। और आप यकीन करें कि ज़्यादातर इंसान जो है ना वो इस ही जगह तक नहीं पहुंच पाते हैं कि मैं अपने आप के साथ कैसे रहूं, और वो फिर भागते। यानी अपने आप के साथ का मतलब है कि मैं खुद अपनी ज़ात में जब उतरता हूं, अपनी ज़ात में जब मतवज्जे होता हूं, तो मैं अपने अंदर भी बहुत कुछ पाता हूं ना। इन्हें बल्कि यूं कह लीजिए कि पूरी की पूरी दुनिया और आलम मेरे अंदर ही है, कि मैं अभी बज़ाहिर आपके साथ बैठा हूं ना, लेकिन आपके साथ बैठने की वजह से मेरे ऊपर कुछ असरात मुरतब हो रहे हैं। मैं आधे घंटे बाद जब इस महफिल को ख़त्म कर दूंगा तो उन असरात के साथ ही ज़िंदा रहूंगा, वही है ना, वही असरात हैं और मैं हूं, वो इफ़ेक्ट्स हैं और मैं हूं। तो हम में से हर शख्स जो है इसी तरीके से अपने अंदर एक पूरी दुनिया, एक जहान रखता है, और अल्टीमेटली हम सबको अपने आप के साथ ही ज़िंदगी गुजारना है। जब वक्त इंतकाल आ जाएगा उसके बाद से ताअबद हम लोगों के दरमियान हो सकते हैं, लेकिन हकीकतन अपने आप के साथ ही ज़िंदा रहेंगे। जो मेरी क्वालिटीज़ हैं, जो मेरी अफकार मैंने बनाई, जो सिफात लीं, उसके साथ, इसी चीज़ को हम अपनी ज़िंदगी में नहीं मुरतब कर पाते, इस नतीजे पर नहीं पहुंच पाते कि मैं अपने आप के साथ कैसे ज़िंदा रहूं। यानी कि जब मैं खुद अपनी ज़ात में तन्हा हूं, अपने साथ अकेला हूँ, अपनी क्वालिटीज़, अपनी प्रॉपर्टीज़, अपनी कैरेक्टरिस्टिक्स, अपनी खूबियाँ, अपनी खामियाँ, अपनी ख़राबियाँ, उनका मैं क्या करूँ, उनसे मैं कैसे डील कर रहा हूँ। यानी कि आप अगर देखेंगे हैरान रह जाएंगे कि हमने अपनी ज़िंदगी में इस बारे में कोई स्कीम ही नहीं बनाई हुई होती, जस्ट गोइंग ऑन। और अगर इंशाल्लाह आप इस जगह पे कामयाब हो जाएं, यानी अपने आप के साथ रहना सीख लें, तो इंशाल्लाह एक और बात भी आप अपनी ज़िंदगी में महसूस करेंगे कि फिर दुनिया आपको तंग नहीं कर पाएगी। क्योंकि जब आप अपने आप के साथ रहना सीखेंगे तो डेफिनेटली आपको अपनी ज़ात में खुदा मिलेगा। जब भी आप अपने अंदर उतरेंगे, आपको अपने दिल की गहराइयों में आपकी अपने रब से मुलाकात होगी। और इंशाल्लाह हर वो शख्स जो अपनी ज़ात में, जैसे कहते हैं अपने मन में, जो इकबाल ने भी कहा कि अपने मन में डूब कर पाजा सुराग़े ज़िंदगी, तू अगर मेरा नहीं बनता ना बन, अपना तो बन। तो ये ज़िंदगी का अहम तरीन सबक है कि जो हम टिल द टाइम ऑफ डेथ भुला के बैठे रहते हैं। और इसी वजह से यानी कि बहुत सारे सोर्सेज से एक और बात भी हमें समझ में पता चलती है कि इंतकाल के बाद बहुत सारे लोगों की लाइफ में हज़ारों साल गुजर जाते हैं सिर्फ इस बात को समझने में कि मैं कहाँ गया हूँ। यानी जब लोग उनकी अरवाह कह लें, नफूस कह लें, कि जब इस जिस्म मादी को छोड़कर रियल लाइफ में एंटर होती हैं तो हजारों साल तक वो लिम्बो में रहते हैं, उन्हें समझ ही भी नहीं आता मैं कहाँ गया हूँ। क्योंकि उन्होंने जितनी अपनी इख्तियारी ज़िंदगी गुजारी होती है उस इख्तियारी ज़िंदगी में इस बात पर तफक्कुर ही नहीं किया होता कि मैं कौन हूँ और असल ज़िंदगी क्या है। पूरी 50-60-70 साल की ज़िंदगी सिर्फ किस में गुजरती है, लाइब व लहब, कभी लाइब है कभी लहब है, इन दो चीज़ों के दरमियान थपेड़े खाते हुए ठोकरें खाते हुए पूरी ज़िंदगी गुजर जाती है। और उसके बाद जब ये सिलसिला ख़त्म होता है, व्हेन यू एंटर इनटू द रियल लाइफ, तो उनको समझ ही में नहीं आता कि मैं क्या हो गया, मुझे क्या हो गया, वो सब का सब कहाँ चला गया, मैं तो उस जिस्म का आदी था, उस जिस्म के बग़ैर तो मेरे लिए ज़िंदगी का कोई तसव्वुर ही नहीं था, वो मेरा घर और मेरी औलाद और ये सब के जो सब कुछ मेरा सरमाया था सब ख़त्म हो गया, मैं कहूँ ना वो मलकूत को देखने के काबिल है ना वो खुदा के नूर को देखने के काबिल है। और ये बात इन उरफा ने बहुत दफ़ा कही है कि जो शख्स इस ज़िंदगी में खुदा के नूर को नहीं देख पाता, जो शख्स इस ज़िंदगी में उस राह हक़ पर कदम नहीं रख पाता, उसके लिए बहुत ज़्यादा मुश्किल है कि वो यहाँ से निकलने के बाद ये सब कुछ कर पाएगा। मे बी 100,000 पता नहीं कितने कि शायद खुदा हम पर रहम कर दे कि हम खुदा को लफ्जन मानने वाले थे या औलिया खुदा से ज़ाहिरन अकीदत रखने वाले थे, शायद वो चीज़ें रफ्ता 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 करके असर करें तो होश में आए फिर हम। वरना क्या कि ये ज़िंदगी ख़त्म हुई एंड वी आर टोटली ट्रैप्ड इन दिस। ठीक है, तो इस बात को जैसे यहाँ पे कल्ब की बात हो रही है तो ये फरमा रहे हैं कि खुदा ने तुमको ये नेमत दी है, यानी तुम्हारे वजूद में वो सलाहियत रखी है कि तुम उसके नूर को रिसीव करो, तुम्हारा कल्ब उसके नूर की तजल्ली गाह बन जाए और तुम उसमें ये सब डाल लो। कि जैसे मैंने कहा कि मोहलिक कट यू ऑफ फ्रॉम द सोर्स ऑफ दैट लाइट, अब कब इससे बाहर आ पाओगे खुदा ही बेहतर जानता है, ये बाहर आ भी सकेगा या नहीं इंसान। क्योंकि एक बात तो खास तौर से जो जालिमीन है उनके हवाले से तो बहुत खतरनाक मामला है, यानी इंसान अगर गुनाहगार हो, मासीयतकार हो और खुदा से माफ़ियाँ मांगता रहे तो उसके लिए फिर भी उम्मीद है। لیکن جو ظالمین ہیں، متکبرین ہیں، اللہ کے بندوں کے حقوق غصب کرنے والے ہیں، آپ کو یاد ہے میں نے ایک دفعہ آپ لوگوں سے بات کہی تھی کہ انسان اگر کوئی شخص اپنی تباہی چاہتا ہے تو اللہ کے کسی مجبور بندے کا حق کھا لے، نعوذ باللہ، ریسیپی فار ٹوٹل ڈسٹرکشن ہے یہ، صحیح؟ یعنی کہ اپنی زندگی میں اس بات کو ہمیشہ یاد رکھیے گا کہ قلب کو نورانی بنانے کے لیے بہترین نسخہ اس کا ہاتھ تھامے جس کا ہاتھ تھامنے والا کوئی نہ ہو، اس کی پرابلم سالو کریں جس کی پرابلم سالو کرنے والا کوئی نہ ہو، بہترین نسخہ ہے آپ کو نورانی کرنے کا. اور اسی کے بالکل ریورس کہ جس کی مدد کرنے والا کوئی نہ ہو اس پر ظلم انسان کو اتنی پاتال میں دھکیل دیتا ہے کہ پتہ نہیں کب کب اس سے اوپر آ سکے، کب نکل سکے اس دلدل سے. نہیں، بہت سارے افراد ہوتے ہیں ایسے، مطلب میں نے تو دیکھے نہیں، مطلب وہ ایک بات ہو سکتی، لیکن جب آپ سے دیکھیں وہ تو خدا تو کا ہاتھ تو سب کے اوپر ہے نا، لیکن اکثر اوقات ایسا ہوتا ہے.